रेडियो तेहरान के सभी श्रोता मित्रों की सेवा में जहरा जैदी और साथियों का सलाम पहुंचे। श्रोताओं, अपने आज के कार्यक्रम का आरंभ हम सूरह शम्स की तिलावत और अनुवाद से कर रहे हैं। तिलावत का श्रेय प्राप्त किया है स्वर्गीय मोहम्मद सिद्दीक मिनशावी ने।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। والشمس وضحاها والقمر إذا تلاها والنهار إذا جلاها والليل إذا يغشاها والليل
अल्लाह के नाम से जो अत्यंत कृपाशील और दयावान है। सौगंध है सूर्य की और उसके प्रकाश की और चंद्रमा की जब वो उसके पीछे आए, और दिन की जब वो धरती को प्रकाशित कर दे, और रात की जब वो उसे ढांक ले, और आकाश की सौगंध और जिसने उसे उठाया, और धरती की और जिसने उसे बिछाया, और आत्मा की और जिसने उसे ठीक किया, फिर उसे बुराई और भलाई का मार्ग दिखा दिया। निश्चित रूप से वही सफल रहा जिसने अपनी अंतरात्मा को पवित्र बना लिया, और दुर्भागी हुआ जिसने उसे पापों से दूषित कर लिया। समूद जाति ने अपनी उद्दंडता के कारण पैगंबर को झुटलाया। जब उनमें का सबसे बड़ा दुर्भागी उठ खड़ा हुआ तो अल्लाह के पैगंबर ने उनसे कहा, अल्लाह की ऊंटनी और उसके पानी पीने के स्थान का ध्यान रखना। किंतु उन्होंने उसे झुटला दिया और उस ऊंटनी की हत्या कर दी, तो उनके पालनहार ने उनके पाप के कारण उन्हें दंडित किया और उन्हें तथा उनकी बस्ती को मिट्टी में मिलाकर बराबर कर दिया, और उसे इस दंड के परिणाम का कोई भय नहीं।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, मैं हूँ अहमद अब्बास, मेरा सलाम स्वीकार कीजिए। हमारा प्रसारण आप शॉर्टवेव में 31 मीटर बैंड बराबर 9800 किलोहर्ट्ज पर सुन रहे हैं। हमारा ईमेल एड्रेस है hindi@wsiribir। श्रोता, आज रविवार है, बहमन की 29, शाबान की 8 और फरवरी की 18 तारीख। हमारी समय की सभा में प्रस्तुत किए जाने वाले कार्यक्रमों की रूपरेखा इस प्रकार है। आप सबसे पहले अंतर्राष्ट्रीय समाचार सुनेंगे, जिसके बाद कार्यक्रम राजनीतिक चर्चा आपकी सेवा में प्रस्तुत किया जाएगा। राजनीतिक चर्चा के बाद आप साप्ताहिक कार्यक्रम सुनेंगे कुरान ईश्वरीय चमत्कार, और उसके बाद सभा का अंतिम कार्यक्रम प्रस्तुत किया जाएगा आज कल। तो श्रोताओ, यह है इस समय की सभा में प्रस्तुत किए जाने वाले कार्यक्रमों की रूपरेखा। अब से कुछ क्षणों बाद आप सुनेंगे अंतर्राष्ट्रीय समाचार। ये रेडियो तेहरान की हिंदी सेवा है। लीजिए श्रोताओ, अब मरियम मेहरदादी और अहमद अब्बास से सुनिए विश्व समाचार।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का इस्लामिक क्रांति के वरिष्ठ नेता ने कहा है कि चुनाव लोकतांत्रिक व्यवस्था का स्तंभ है और इसमें आवाम देश और सिस्टम के असली मालिक हैं। हमास ने कहा है कि युद्ध विराम से संबंधित बातचीत में जायनीय प्रधानमंत्री चालबाजी कर रहे हैं। यमन ने अमरीका और ब्रिटेन को चेतावनी दी है कि हवाई हमलों से क्षेत्र का संकट और भी जटिल हो जाएगा। भारत ने कहा है कि वो रूस से तेल का खरीद गलत तरीके से नहीं कर रहा है। और अब आप विस्तार से समाचार सुनिए।
ईरान के शहर तबरेज के अवाम के 18 फरवरी सन 1978 के ऐतिहासिक आंदोलन की वर्षगांठ पर पूर्वी आजरबाईजान प्रांत के हजारों लोगों ने रविवार की सुबह इस्लामी इनकलाब के नेता आयतुल्लाह अल-उज़्मा खामेनेई से मुलाकात की। इस मौके पर अपने खिताब में आयतुल्लाह अल-उज़्मा खामेनेई ने 1 मार्च 2024 को होने वाले संसदीय चुनाव और विशेषज्ञ असेंबली के चुनाव की अहमियत पर बल देते हुए साम्राज्यवादी मोर्चे को ईरान में चुनाव का मुखालिफ बताया। उन्होंने कहा कि चुनाव सिस्टम के प्रजातांत्रिक होने का प्रतीक है और इसीलिए साम्राज्यवादी ताकतें और अमेरिका, जो प्रजातंत्र के भी खिलाफ हैं और इस्लाम के भी खिलाफ हैं, चुनावों में अवाम की भरपूर भागीदारी के मुखालिफ हैं। इस्लामी इनकलाब के नेता ने ईरानी अवाम से अतीत के एक चुनाव में भाग न लेने की अमेरिका के पूर्व राष्ट्रपति की अपील की ओर इशारा करते हुए कहा कि उस अमेरिकी राष्ट्रपति ने अनजाने में ईरान की मदद कर दी, क्योंकि लोगों ने उसकी जिद में और उसकी मुखालफत में हमेशा से ज्यादा और भरपूर तरीके से वोटिंग की, और इसी वजह से अब अमरीकी इस तरह की बात नहीं करते बल्कि दूसरे मुख्तलिफ तरीकों से लोगों को चुनावों से दूर रखने और चुनावों के संबंध में उन्हें मायूस करने की कोशिश कर रहे हैं। उन्होंने कहा कि पिछली दहाइयों के दौरान चुनावों में कभी भी वैसी गड़बड़ी नजर नहीं आई जिस तरह की गड़बड़ी का दुश्मन दावा करते हैं, और उनकी ये बात बेबुनियाद है। आयतुल्लाह खामेनेई ने कहा कि कुछ मौकों पर कुछ दावे किए गए और जांच के बाद कुछ खिलाफ वर्जियां साबित हुई, लेकिन कभी भी वो खिलाफ वर्जियां ऐसी नहीं थी कि चुनाव का टोटल रिजल्ट बदल जाए और मुल्क में चुनाव हमेशा सही पारदर्शी तरीके से आयोजित हुए हैं। आयतुल्लाह अल-उज़्मा खामेनेई ने घटनाओं और साजिशों के तूफान के दरमियान अपनी अब तक की 45 साल की उम्र में इस्लामी इनकलाब की तरक्की और उसके मजबूत होने की प्रक्रिया की ओर इशारा करते हुए कहा कि कौम और सिस्टम के अर्थ में इनकलाब कठिन रास्तों से गुजर कर ज्यादा मजबूत, ज्यादा ताकतवर, ज्यादा प्रभावी बन चुका है, और आज हमें मूल जिम्मेदारियों को सही वक्त पर समझ कर उन पर अमल करना चाहिए। उन्होंने खुद पर और दुश्मन पर नजर रखने को हर किसी की दो बुनियादी जिम्मेदारी बताया और कहा कि हमें अपना और दुश्मन दोनों का सही अंदाजा होना चाहिए और इस फरीजे की ओर से लापरवाही एक बहुत बड़ी मुसीबत है। इस्लामी इनकलाब के नेता ने अपनी पहचान का लक्ष्य मजबूत बिंदुओं की रक्षा और उन्हें मजबूत बनाना और कमजोर बिंदुओं को दूर करना बताया, और इनकलाब तथा कौम के मजबूत बिंदुओं की व्याख्या करते हुए कहा कि पूरी तरह भ्रष्ट, बेईमान, अधिकारों का हनन करने वाले जालिम तानाशाही और सल्तनती सिस्टम को जड़ से उखाड़ फेंकना इनकलाब का सबसे बड़ा कारनामा है। उन्होंने कहा कि वो ऐसा सिस्टम था जो आवाम के किसी भी तरह के अधिकार का कायल नहीं था اور بہت سے مسئلوں میں تو وہ ویوہارک طور پر امریکیوں اور برٹش دوتاواس کے حکم پر کام کرتا تھا۔ انہوں نے کہا کہ اس وقت عوام اس وقت کے پتن کے شکار سسٹم کے بالکل برخلاف ملک اور سسٹم کے مالک ہیں، اور ڈائریکٹ اور انڈائریکٹ چناؤں کے ذریعے ملک چلانے کے لیے دیش کے اہم ادھیکاریوں کو نردھارت کرتے ہیں۔ آیت اللہ خامنے نے کہا کہ انقلاب کے وچار اور مول کو بڑھاوا دینا، خاص طور پر علاقے میں انہیں پھیلانا، پشمی سبھیتا کے پھیلاؤ کو روکنے کی راہ میں ملنے والی بڑی کامیابی، اپنے آپ عوامی گروہوں کا گٹھن، ملک کے سبھی علاقوں میں سہولتوں اور سیواؤں کا پھیلاؤ، اور مختلف میدانوں میں ویگیانکوں اور ودوانوں کا پرشکشن، ایسی کامیابیاں ہیں جو انقلاب نے اپنے اب تک کے سفر میں حاصل کی ہیں۔ آیت اللہ خامنے نے راشٹری ایکتا بنائے رکھنے کو عوام کا فریضہ بتاتے ہوئے کہا کہ سبھی کو اس بات پر دھیان رکھنا چاہیے کہ ان ذمہ داریوں اور فریضوں کو ادا کرنا دشمن کے مقابلے میں ایک جہادی کام ہے، کیونکہ وہ نہیں چاہتے کہ یہ ذمہ داریاں ادا ہوں، اور اسی وجہ سے وہ اسلامی گنراجیہ میں انجام پانے والے ہر کام کے مخالف ہیں۔ اسلامی انقلاب کے نیتا نے دوسرے اہم فریضے یعنی دشمن پر نظر رکھنے کی ویاکھیا کرتے ہوئے کہا کہ ہمیں دشمن اور اس کے ہتھ کنڈوں اور اس کی چال بازیوں کی اور سے غافل نہیں ہونا چاہیے، اور اسے کمزور و اکشم نہ سمجھنے کے ساتھ ہی اس کی دھمکیوں، دباؤ اور للکار کے پربھاؤ میں بھی نہیں آنا چاہیے۔
حماس کے ورشٹھ ادھیکاری نے کہا کہ اسرائیلی پردھان منتری بنیامین نتنیاہو اب بھی غزہ پٹی میں سنگھرش ورام کے وشے میں ہونے والی بات چیت میں چال بازی کر رہے ہیں۔ لبنان استھت حماس کے نیتا اسامہ حمدان نے شنیوار کو یہ بیان دیا۔ انہوں نے کہا کہ بات چیت میں اسہمتی کا سب سے مکھیہ کارن زبانی پردھان منتری نتنیاہو کا چال بازیاں ہیں، وہ کوئی سمجھوتا نہیں کرنا چاہتے، بات پوری طرح اسپشٹ ہے۔ حماس کے نیتا نے کہا کہ حماس کے پولیتو بیورو چیف اسماعیل ہنیا نے سنگھرش ورام کی بات چیت کے بارے میں سکاراتمک سٹینڈ لیا ہے اور سنگھرش ورام کا سنجیدہ ارادہ رکھتے ہیں۔ اسرائیل نے حماس کے 7 اکتوبر کے آپریشن کے بعد سے غزہ پٹی میں جاتیہ صفائی کی جنگ شروع کر رکھی ہے۔ 4 مہینے سے ادھک سمے سے جاری اسرائیلی حملوں میں لگ بھگ 30,000 فلسطینی شہید ہو چکے ہیں، جبکہ لگ بھگ 70,000 فلسطینی گھائل ہوئے ہیں۔
10,000 کی سنکھیا میں ان سیٹلرز نے جو زائنی کالونیوں میں رہتے ہیں اسرائیلی یدھ منترالے کے سامنے پردرشن کیے اور اسرائیلی قیدیوں کی رہائی میں نتنیاہو سرکار کی وفلتا کی آلوچنا کی۔ پردرشنکاریوں نے نتنیاہو کے تیاگ پتر کی مانگ کی۔ ان پردرشنکاریوں میں حماس کے پاس موجود اسرائیلی قیدیوں کے پریوار کے لوگ بھی شامل تھے۔ ایک پردرشنکاری نے بھاشن کرتے ہوئے کہا کہ ہمارا پردھان منتری اب ہمارا سب سے بڑا دشمن بنتا جا رہا ہے۔ پردرشنکاریوں نے یدھ منترالے کے باہر ٹینٹ لگایا اور قیدیوں کی تصویریں چپکا دی اور قیدیوں کی تتکال رہائی کی مانگ کی۔ پردرشنکاریوں نے 7 اکتوبر کو ہونے والے طوفان الاقصی آپریشن کے بارے میں زائنی ادھیکاریوں کی جواب دہی طے کرنے کی بھی مانگ کی۔ پردرشنکاریوں نے یدھ منترالے کا گھیراؤ بھی کیا اور کہا کہ لگتا ہے کہ غزہ میں قید ہمارے لوگ زائنی سینا کی ہی گولیوں سے مار دیے جائیں گے۔
یمن کے انصار اللہ آندولن نے دیش میں کچھ استھانوں پر امریکہ اور برٹین کے ہوائی حملوں کی کڑی آلوچنا کرتے ہوئے چیتاونی دی کہ ویسٹ انڈیا میں تناؤ اور بھی بڑھ جائے گا۔ انصار اللہ آندولن کے پولیت بیورو کے ایک سدسیہ علی الغہوم نے شنیوار کی رات کہا کہ یمن پر حملے جاری رکھنے کی امریکہ اور برٹین کی ضد کھیتر میں سنکٹ کی آگ کو اور بھی بھڑکا دے گی۔ اسرائیلی اور اسرائیل جانے والے انیہ جہازوں پر یمنی فورسز کے حملوں کے نتیجے میں امریکہ اور برٹین یمن پر حملے کر رہے ہیں۔ یمنی فورسز نے غزہ پٹی پر زائنی شاسن کے حملوں اور اس کی اور سے غزہ پٹی کی ناکہ بندی کی وجہ سے یہ فیصلہ کیا ہے۔
روس یوکرین یدھ کے دوران بھی بھارت نے ماسکو سے تیل خریدنا جاری رکھا، جس کی وجہ سے اسے کئی بار آلوچنا کا سامنا کرنا پڑا ہے۔ ایک بار پھر سوال اٹھائے جانے پر بھارت کے ودیش منتری ایس جے شنکر نے کہا کہ کئی وکلپ رکھنے کے لیے بھارت کی آلوچنا نہیں کی جانی چاہیے۔ اس کے ساتھ ہی روسی تیل خریدنے سے اپنے رخ اور پرتیبدھتا کی بھی پشٹی کی۔ ساتھ ہی بھارت کے ودیش منتری جے شنکر نے کہا کہ میں نہیں چاہتا کہ آپ انجانے میں یہ دھارنا بنائیں کہ ہم غلط طریقے سے لین دین کر رہے ہیں، ہم ایسا بالکل نہیں کر رہے ہیں۔ حالانکہ ایسا سمے بھی ہوتا ہے جب آپ الگ الگ جگہوں پر رہتے ہیں تو وکاس کے وبھن استر، الگ الگ انبھو، یہ سب اس میں شامل ہو جاتے ہیں۔ بھارت کے ودیش منتری جے شنکر جرمنی کے میونخ نگر پہنچے ہوئے ہیں، جہاں سرکشا سمیلن جاری ہے، اور وہاں انہوں نے امریکی سمکش اینٹنی بلنکن اور جرمن سمکش اینا لینا بیئر باک کے ساتھ بھارت کے دوپکشی سمبندھوں کے سنتولن پر विस्तार से चर्चा की। भारत की विदेश नीति प्राथमिकताओं के बारे में पूछे जाने पर एस जयशंकर ने कहा कि क्या यह समस्या है, ये समस्या क्यों होनी चाहिए? अगर मैं इतना स्मार्ट हूँ कि कई विकल्पों को रख सकता हूँ तो आपको मेरी प्रशंसा करनी चाहिए।
आयरलैंड के विदेश मंत्री माइकल मार्टिन ने कहा है कि सुरक्षा परिषद में 5 देशों को जो वीटो का अधिकार प्राप्त है, 21वीं शताब्दी में उसका कोई स्थान नहीं है। माइकल मार्टिन ने जर्मनी में आयोजित म्यूनिक सुरक्षा कॉन्फ्रेंस में कहा कि अमेरिका ने गजा में युद्ध विराम कराने के प्रस्ताव को कई बार वीटो किया और अब वीटो का समय बीत चुका है और उसे समाप्त किया जाना चाहिए क्योंकि वो पीछे पलटने का कारण बन रहा है। उन्होंने कहा कि सुरक्षा परिषद में वीटो के अधिकार का दुरुपयोग हो रहा है और सुरक्षा परिषद में वीटो के अधिकार का होना इस परिषद के पंगु होने का कारण बन रहा है। आयरलैंड के विदेश मंत्री ने कहा कि गजा पट्टी के बारे में सुरक्षा परिषद की ओर से जो प्रस्ताव पारित किए गए वे कमजोर थे। इसी प्रकार उन्होंने कहा कि सुरक्षा परिषद यूक्रेन के बारे में एक प्रस्ताव भी पारित न कर सकी और यह सुरक्षा परिषद के लिए असाधारण नाकामी और शर्म की बात है।
भारत जोड़ो न्याय यात्रा के दूसरे पड़ाव में लोगों को संबोधित करते हुए कांग्रेस नेता राहुल गांधी ने कहा कि ये देश मोहब्बत का देश है, नफरत का नहीं। उन्होंने कहा कि भाई भाई में टकराव से देश कमजोर होगा और देश को जोड़ना ही सच्ची देशभक्ति है। राहुल गांधी ने कहा कि मैं गंगा जी के सामने अहंकार से नहीं आया हूँ, सिर झुका कर आया हूँ। इस यात्रा में सबको लगना चाहिए कि वो अपने भाई से मिलने आए हैं। उन्होंने कहा कि देश में दो भारत है, एक अमीरों का और एक गरीबों का। इस बीच सोशल मीडिया मंच एक्स पर एक पोस्ट में कांग्रेस महासचिव जयराम रमेश ने लिखा कि राजघाट देश की राजधानी में राष्ट्रपिता महात्मा गांधी का समाधि स्थल है और ये वाराणसी में एक स्थान भी है जहां जनसेवा में लगी एक संस्था का मोदी सरकार ने गला घोंट दिया है। रमेश ने कहा कि प्रधानमंत्री जी भले ही महात्मा गांधी की छड़ी और चश्मे को हथियार लें, लेकिन उनका संबंध एक ऐसी विचारधारा से है जिसने कभी भी महात्मा गांधी को नहीं अपनाया है। अंततः इसी विचारधारा ने उनकी हत्या की और आज यही विचारधारा नाथुराम गोडसे का महिमा मंडन करने में लगी है।
यूक्रेन ने रूस के 3 युद्धक विमान मार गिराने का दावा किया है, जबकि रूस ने यूक्रेन के अन्य अहम शहर अयोदियोका पर कब्जा कर लिया। यूक्रेन की वायुसेना के प्रमुख ने बताया कि उन्होंने पूर्वी यूक्रेन में 2 रूसी SU-34 युद्धक विमानों और एक SU-35 युद्धक विमान को मार गिराया। वहीं रूस की सेना ने अपनी प्रगति जारी रखते हुए यूक्रेन के एक अन्य शहर पर कब्जा कर लिया है। इस शहर का नाम अयोदियोका है। रूस के राष्ट्रपति व्लादिमीर पुतिन ने शहर पर कब्जा हो जाने के बाद प्रतिक्रिया दी और कहा कि रूसी सेना की ये कामयाबी बहुत अहम है। एक दिन पहले यूक्रेन की सेना हथियार खत्म हो जाने के कारण इस शहर से बाहर निकल गई थी। यूक्रेन पश्चिमी देशों विशेष रूप से अमेरिका से मिलने वाली सामरिक मदद के बलबूते पर ये जंग लड़ रहा है और हालिया महीनों में पश्चिमी देशों से यूक्रेन को मिलने वाली सहायता में भारी कमी आने की खबरें हैं।
2 चीनी नागरिकों की मौत के बाद ताइवान के साथ चीन का तनाव बढ़ गया है और ताइवान के नियंत्रण वाले द्वीपों के करीब चीनी सेना ने अपनी गश्त तेज कर दी है। रॉयटर्स की रिपोर्ट के अनुसार गत 14 फरवरी को चीनी नौका जिसमें 4 लोग सवार थे कनमीन द्वीप के करीब ताइवान के कोस्ट गार्ड के द्वारा पीछा किए जाने के दौरान उलट गई। रेस्क्यू ऑपरेशन के दौरान 2 लोगों को बचाया गया जबकि 2 की मौत हो गई। चीनी कोस्ट गार्ड का कहना है कि वे इस इलाके में अपनी सैनिक गतिविधियां बढ़ा रहे हैं। फोर्स के प्रवक्ता गान यू ने एक बयान में कहा कि गश्त बढ़ाने का उद्देश्य मछुआरों की रक्षा करना है। चीन ने इस घटना की आलोचना करते हुए ताइवान पर जोर दिया है कि वो जीवित बच जाने वाले दोनों चीनी नागरिकों को तत्काल रिहा करे जिन्हें उसने हिरासत में ले लिया है। ताइवान ने चीन पर आरोप लगाया है कि कनमिन द्वीप के करीब चीनी नौका निषिद्ध जल क्षेत्र के भीतर पहुंच गई थी। चीन ताइवान को अपना हिस्सा कहता है और एक दिन इस द्वीप को अपने कंट्रोल में लेने का इरादा रखता है। और इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز। राजनीतिक चर्चा।
ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, कायम रिजवी का सलाम स्वीकार कीजिए। अनुपयोगी होता वीटो अधिकार, अफ्रीकी संघ ने ज़ायोनियों पर लगाया आरोप और कश्मीर में चुनाव की तैयारियां, इन विषयों पर कार्यक्रम में हम विस्तार से चर्चा करेंगे। अफ्रीकी संघ ने ज़ायूनियों पर फिलिस्तीनियों के विनाश का आरोप लगाया है, बता रहे हैं अख्तर अब्बास।
इथियोपिया की राजधानी अदीस अबाबा में अफ्रीकी संघ की बैठक में अफ्रीकी देशों के नेताओं ने गजा में ज़ायूनी शासन के अपराधों की निंदा की और फिलिस्तीनी नरसंहार को तत्काल रोकने की मांग की। शनिवार 7 फरवरी को अफ्रीकी संघ की बैठक में अफ्रीकी संघ आयोग के प्रमुख मूसा फकी ने इसराइल के हमलों को अंतर्राष्ट्रीय मानवीय कानून का सबसे बड़ा उल्लंघन बताया और इसराइल पर गजा के निवासियों को विनाश करने का आरोप लगाया। अफ्रीकी संघ आयोग के प्रमुख ने कहा कि अंतर्राष्ट्रीय न्यायालय का फैसला फिलिस्तीनी मुद्दे समर्थन करने वाले सभी देशों की जीत है। हम दक्षिण अफ्रीका की स्थिति का समर्थन करते हैं और हम अंतर्राष्ट्रीय न्यायालय के फैसले को लागू करने और गजा में युद्ध रोके जाने के इच्छुक हैं। फिलिस्तीनी प्रशासन के प्रधानमंत्री मोहम्मद अश्तिया ने भी अफ्रीकी संघ की बैठक में ज़ायूनी शासन के अंतर्राष्ट्रीय स्तर पर अस्वीकृति और जानबूझकर अंतर्राष्ट्रीय कानूनों का उल्लंघन करने के लिए उसके खिलाफ प्रतिबंध लगाने का आह्वान किया। अंतर्राष्ट्रीय न्यायालय ने गजा के निवासियों के खिलाफ और नरसंहार का अपराध करने के लिए इसराइल के खिलाफ दक्षिण अफ्रीका की शिकायत की परिधि में 11 और 12 जनवरी को हेग में 2 सार्वजनिक सुनवाई की थी। गजा की जनता पर ज़ायूनी शासन के क्रूर हमलों को ध्यान में रखते हुए इस अदालत ने फैसला सुनाया है कि शासन को फिलिस्तीनियों के खिलाफ नरसंहार को रोकने और गजा में मानवीय स्थिति में सुधार करने का उपाय करना चाहिए, लेकिन इस फैसले में गजा के खिलाफ ज़ायूनी युद्ध को रोकना शामिल नहीं था। अफ्रीकी संघ के शिखर सम्मेलन में फिलिस्तीन के लिए अफ्रीकी देशों के उच्चाधिकारियों का समर्थन और गजा में ज़ायूनी शासन के अपराधों की निंदा ज़ायूनियों के अपराधों के प्रति बढ़ती सरकारों और स्वतंत्र राजनेताओं की घृणा को दर्शाता है। एक तरह से अफ्रीकी संघ ने दक्षिण अफ्रीका की सरकार की कार्रवाईयों का समर्थन किया और अंतर्राष्ट्रीय न्यायालय में ज़ायूनी शासन के खिलाफ इस देश की शिकायत की हिमायत की। अफ्रीकी संघ के शिखर सम्मेलन का आयोजन फिलिस्तीनी जनता के साथ इस महाद्वीप के देशों की एकजुटता और गजा में शांति स्थापित करने और युद्ध को समाप्त करने के प्रयासों को दर्शाता है। तूफान अलक्सा ऑपरेशन ने, जिसे फिलिस्तीनी प्रतिरोधकर्ता गुटों ने ज़ायूनी शासन के भेदभाव और आपराधिक कार्यों के जवाब में 7 अक्टूबर 2023 को शुरू किया था, अंतर्राष्ट्रीय स्तर पर देशों को 2 हिस्सों में विभाजित कर दिया है। पहला ग्रुप स्वतंत्र देशों और सरकारों का है जो पश्चिमी एशियाई क्षेत्र के आज के समीकरणों में ज़ायूनी शासन के अपराधों को स्वीकार करने के लिए तैयार नहीं है और शासन के युद्धोन्माद पूर्ण और दुष्ट कार्यों को जल्द से जल्द खत्म करने पर जोर देते हैं, जबकि दूसरा गुट अमेरिका और ज़ायूनी शासन के पश्चिमी घटक का है जो हमेशा की तरह इस अधिग्रहणकारी ज़ायूनी शासन का सामरिक और वित्तीय समर्थन करते आए हैं।
दोस्तों, वीटो अधिकार की अनुपयोगिता सिद्ध होती जा रही है, इस बारे में हम आपको एक विस्तार से रिपोर्ट सुना रहे हैं जिसे लेकर उपस्थित हैं मोहम्मद मेहदी।
आयरलैंड के विदेश मंत्री माइकल मार्टिन ने कहा है कि सुरक्षा परिषद में 5 देशों को जो वीटो का अधिकार प्राप्त है, 21वीं शताब्दी में उसका कोई स्थान नहीं है। माइकल मार्टिन ने जर्मनी में आयोजित म्यूनिख सुरक्षा कॉन्फ्रेंस में कहा कि अमेरिका ने गजा में युद्ध विराम कराने के प्रस्ताव को कई बार वीटो किया और अब वीटो का समय बीत चुका है और उसे समाप्त किया जाना चाहिए क्योंकि वो पीछे पलटने का कारण बन रहा है। इससे पहले तुर्की के विदेश मंत्री ने भी संयुक्त राष्ट्र संघ की सुरक्षा परिषद के 5 स्थायी सदस्य देशों के वीटो के अधिकार को रद्द किए जाने की मांग की थी। तुर्क विदेश मंत्री ने न्यूयॉर्क में राष्ट्र संघ के महासभा के 77वें सत्र के इधर पत्रकारों से बात करते हुए कहा था कि अंकारा का मानना है कि सुरक्षा परिषद का दायरा विस्तृत किया जाना चाहिए और 5 स्थायी सदस्य देशों के वीटो के अधिकार को समाप्त किया जाना चाहिए। गौरतलब है कि इससे पहले तुर्क राष्ट्रपति रजब तैयब अर्दोगान भी कई बार इस मांग को दोहरा चुके हैं और उनका कहना है कि इन 5 देशों के अलावा भी दुनिया है। उनका कहना है कि वीटो के अधिकार का अधिकांश गलत इस्तेमाल किया जाता है और जो भी प्रस्ताव वीटो का अधिकार रखने वाले देशों के हितों से टकराता है वे उसे वीटो कर देते हैं, चाहे बाकी दुनिया के लिए वो कितना ही जरूरी क्यों न हो। संयुक्त राष्ट्र संघ की सुरक्षा परिषद के 5 स्थायी सदस्य देशों अमेरिका, रूस, ब्रिटेन, चीन और फ्रांस को वीटो का अधिकार प्राप्त है। वीटो का अधिकार रखने वाले देशों में से अमेरिका ने अभी तक सबसे अधिक इस अधिकार का इस्तेमाल किया है। वाशिंगटन अब तक 80 से अधिक बार वीटो का इस्तेमाल कर चुका है और इसमें से भी सबसे अधिक इस्तेमाल इसराइल के समर्थन में कर चुका है। जानकार हलकों का मानना है कि अमेरिका द्वारा गजा में युद्ध विराम के प्रस्ताव का वीटो किया जाना पश्चिमी डेमोक्रेसी का एक नमूना है और अमेरिका ने अपने कृत्यों से गैर कानूनी व अवैध ज़ायनी सरकार को फिलिस्तीन के मजलूम लोगों के और खून बहाने का लाइसेंस दे दिया है। इन हलकों का मानना है कि आज दुनिया में शांति व सुरक्षा स्थापित करने में राष्ट्र संघ व सुरक्षा परिषद अपने दायित्वों का जो निर्वाह नहीं कर पा रहे हैं वो स्वयं सुरक्षा परिषद के ढांचे में मौजूद कमियां हैं और जिनमें से एक वीटो का अधिकार है। आज वीटो का अन्यायपूर्ण अधिकार ही फिलिस्तीन के हजारों मजलूम व निर्दोष लोगों की हत्या का कारण बन रहा है। गजा में युद्ध बंद कराने के संबंध में पेश किए गए प्रस्तावों का अमेरिका द्वारा 2 बार वीटो किया जाना इस बात का ज्वलंत प्रमाण है कि जिस सुरक्षा परिषद और राष्ट्र संघ का गठन दुनिया में शांति व सुरक्षा स्थापित करने के लिए किया गया है आज उसी सुरक्षा परिषद के ढांचे में ऐसी कमियां व भेदभाव पूर्ण कानून मौजूद है जिसकी वजह से अत्याचारियों का हाथ खुला हुआ है और पूरी दुनिया के लोग चाहकर भी कुछ नहीं कर पा रही हैं। जानकार हलकों का कहना है कि सुरक्षा परिषद और राष्ट्र संघ के ढांचे में सुधार की आवश्यकता का आभास अब हर समय से अधिक किया जा रहा है और वीटो के अधिकार को खत्म किया जाना चाहिए और ये वो बात है जिसका अब तक दुनिया के विभिन्न देशों के नेता मांग कर चुके हैं।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनैतिक चर्चा।
और श्रोताओं, अब रुख करते हैं हम भारत का। जम्मू कश्मीर की पीपल्स डेमोक्रेटिक पार्टी का ये कहना है कि आगामी चुनाव में वो एक रणनीति के हिसाब से आगे बढ़ेगी। श्रीनगर से सिप्ते मोहम्मद हसन की रिपोर्ट।
जम्मू कश्मीर पीपल्स डेमोक्रेटिक पार्टी के एक बैठक के बीच ये बात तय हुई है कि आने वाले लोकसभा चुनाव के साथ वो एक रणनीति के तहत आगे आएंगे। श्रीनगर में पार्टी कॉन्स्टिट्यूएंसी के नेताओं के साथ वार्ता करने के बाद पीडीपी के प्रवक्ता और भूतपूर्व मंत्री नईम अख्तर ने पत्रकारों के साथ वार्ता करते हुए कहा कि अब लोकसभा के चुनाव आने जा रहे हैं और हमने इस हवाले से एक रणनीति बनाई है। جب ان سے پوچھا گیا کہ کیا وہ سیٹ شیئرنگ کر سکتے ہیں تو انہوں نے کہا کہ آنے والا سمے یہ خود ہی طے کرے گا کہ ہمیں کس طرف جانا ہوگا۔ یہاں یہ بات الیکھنی ہے کہ کشمیر کا وشیش درجہ سماپت کرنے کے بعد گپکار الائنس بنا تھا اور انہوں نے یہ دعویٰ کیا تھا کہ وہ تمام تر چناؤ ایک جٹ ہو کر لڑیں گے، پرنتو اب ایسا دکھ رہا ہے کہ ان میں ایکتا نہیں ہے۔ پہلے ہی نیشنل کانفرنس نے یہ بات واضح کر دی ہے کہ وہ اپنے بل پر لوک سبھا کا چناؤ لڑیں گے، اگرچہ اس کے بعد عمر عبداللہ نے یہ بھی کہا تھا کہ وہ انڈیا الائنس کے بارے میں سوچیں گے، پرنتو ڈاکٹر فاروق عبداللہ نے یہ بات بل دے کر کہی تھی کہ وہ پارلیمنٹ کے تمام سیٹوں پر خود سے الیکشن لڑیں گے۔ نعیم اختر نے پترکاروں کے ساتھ وارتا کرتے ہوئے کہا کہ ہم بھی اس سلسلے میں اپنی رننیتی بنا رہے ہیں۔ یہاں یہ بات الیکھنی ہے کہ جموں کشمیر کا راجیہ کا درجہ واپس لیے جانے کے بعد یہ پہلا چناؤ ہوگا جب لوگ مت دیں گے۔ یہاں یہ بات بھی الیکھنی ہے کہ جموں کشمیر کے لوگ برابر یہ مطالبہ کر رہے ہیں، جن میں زیادہ تر مین سٹریم دل شامل ہیں، کہ وہ نئی دہلی سے یہ مطالبہ کر رہے ہیں کہ جموں کشمیر میں لوک سبھا چناؤ کے ساتھ ساتھ ودھان سبھا کے بھی چناؤ ہونے چاہیے، پرنتو ابھی تک نئی دہلی کی طرف سے اس مطالبے پہ کوئی رد عمل سامنے نہیں آیا ہے۔ نعیم اختر نے اس اوسر پر پترکاروں کے ساتھ وارتا کرتے ہوئے کہا،
آج کی میٹنگ یہاں سری نگر پارلیمنٹ کانسٹیچوئنسی کے متعلق تھی، اب الیکشنز آ رہے ہیں تو اس سلسلے میں تیاریوں کا جائزہ لیا گیا اور لوگ جو ہمارے یہاں پہ لوکل لیڈرز ہیں اس کانسٹیچوئنسی میں 18 کون سیگمنٹس ہیں، سب کے وہ ریپرزنٹیٹیوز آئے تھے اور ان سے فیڈ بیک لیا گیا، رائے لی گئی کہ کس طرح سے چلنا چاہیے، کیا کرنا چاہیے۔ ہم اپنی طرف سے پارٹی کی تیاری کا جائزہ لے رہے ہیں اور جو ہمارا جو موقف ہے پارٹی کا، جو منشور ہے، اس پہ کیسے عمل کیا جائے اور اس پہ وہ لوگوں تک کیسے پہنچایا جائے۔
سبت محمد حسن، ریڈیو تہران، سرینگر۔
اسی کے ساتھ راجنیتک چرچا کا دینک کارکرم یہیں پر سماپت ہوتا ہے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شروتاؤ، آپ نے ہماری سبھا سے سنا کارکرم راجنیتک چرچا، جس میں کچھ وشیوں کی سمیکشا پیش کی گئی اور بھارت سے ایک رپورٹ سنوائی گئی۔ اب آپ کی سیوا میں پرستت ہے ہمارا ساپتاہک کارکرم قرآن ایشوریہ چمتکار، جس میں قرآن کی آیتوں کی تلاوت، ان کا انواد اور ان کا وورن آپ کی سیوا میں پرستت کیا جائے گا۔ قرآن ایشوری چمتکار کے بعد ہماری سمے کی سبھا کا انتم کارکرم پرستت کیا جائے گا آج کل۔ تو لیجیے شروتاؤ، سنیے قرآن ایشوری چمتکار۔
قرآن ایشوریہ چمتکار۔
پریہ شروتاؤں، کارکرم قرآن ایشوریہ چمتکار کی ایک انیک کڑی لے کر آپ کی سیوا میں اپستھت ہیں، آشا ہے پسند کریں گے۔ میں ہوں زہرا زیدی اور کارکرم میں میرا ساتھ دے رہے ہیں حسن عباس۔ آئیے پہلے سورہ فرقان کی آیت نمبر 4 کی تلاوت سنیں۔
وقال الذین کفروا ان هذا الا افکن افتراہ واعانہ علیہ قوم آخرون فقد جاؤوا ظلما وزورا۔
اور کافروں نے کہا کہ یہ قرآن تو جھوٹ کے اتیرک کچھ نہیں ہے جسے محمد نے سوئم ہی گڑھ لیا ہے اور کچھ دوسرے لوگوں نے اس کام میں ان کی سہایتا کی ہے۔ نشچے ہی اس نرادھار آروپ کے کارن انہوں نے بہت بڑا جھوٹ بولا اور اتیاچار کیا ہے۔
سدیو ہی کافروں کی ایک شیلی پیغمبروں پر آروپ لگانے اور ان کے ویکتتو پر پرشن چنہ لگانے کی رہی ہے۔ وہ پیغمبروں کو جھوٹا بتاتے ہوئے کہتے تھے کہ وہ سانسارک ہتوں کی پراپتی کے لیے دعویٰ کرتے ہیں کہ ایشور نے انہیں بھیجا ہے۔ وہ یہ بھی کہتے تھے کہ پیغمبر آسمانی کتاب کے نام پر لوگوں کے سمکش جو کچھ پرستت کرتے ہیں اسے انہوں نے کچھ لوگوں کی سہایتا سے لکھا ہے۔ جو لوگ ان کی سہایتا کر رہے ہیں وہ چاہتے ہیں کہ وہ ستا میں پہنچ جائیں اور ان کی اچھاؤں کی پورتی کریں۔
جبکہ ان کی یہ بات سنسار کے سب سے سچے و پوتر لوگوں پر بہت بڑا آروپ و جھوٹ ہے۔ پیغمبروں و آسمانی کتابوں کے اسپشٹ ترکوں کے مقابلے میں ورودھیوں کے پاس کوئی مارگ نہیں ہوتا اور وہ ترک سنگت شاسترارتھ کرنے کے استھان پر پیغمبروں کی چھوی بگاڑنے کا پریاس کرتے ہیں تتھا بنا کسی ترک و پرمان کے ان پر آروپ لگاتے ہیں کہ انہوں نے اپنے ساتھیوں کی مدد سے ایک کتاب لکھی ہے اور اسے ایشوریہ کتاب بتا دیا ہے۔
اس آیت سے ہم نے سیکھا کہ کافر اپنے کفر کا اوچت درشانے کے لیے پیغمبر کو جھوٹا کہتے ہیں، کنتو قرآن مجید کی آیتوں کو رد کرنے کے لیے ان کے پاس کوئی پرمان نہیں ہوتا۔
پیغمبروں کے مت کے پرسار کو روکنے ہیتو اپمان، آروپ اور دھورتتا سدیو ہی ویرودھیوں کی شیلی رہی ہے۔
آئیے اب سورہ فرقان کی آیت نمبر 5 اور 6 کی تلاوت سنیں۔
وقالوا أساطير الأولين اكتتبها فهي تملى عليه بكرة وأصيلا قل أنزله الذي يعلم السر في السماوات والأرض إنه كان غفورا رحيما۔
اور وہ کہتے تھے کہ یہ پچھلے لوگوں کی کہانیاں ہیں جنہیں انہوں نے لکھ لیا ہے تو وہی ان سے صبح شام لکھائی جاتی ہیں۔ ہے پیغمبر، کہہ دیجئے کہ اس قرآن کو اس نے اتارا ہے جو آکاشوں اور دھرتی کے رہسیہ جانتا ہے، نشچے ہی وہ بہت کشماشیل اور اتینت دیاوان ہے۔
سورہ فرقان کی 5ویں آیت میں ورودھیوں کے ایک انیہ آروپ کا الیکھ کرتے ہوئے کہا گیا ہے کہ جن لوگوں کے پاس قرآن کے ٹھوس ترک کے مقابلے میں کوئی ترک نہیں ہے وہ کبھی کبھی کہتے ہیں کہ قرآن میں جو گھٹنائیں ہیں وہی کہانیاں ہیں جو پچھلی کتابوں میں ورنت ہیں اور پیغمبر نے انہیں ان کتابوں سے اتار لیا ہے تتھا ایشوریہ آیت کے روپ میں لوگوں کے سمکش پیش کیا ہے۔ وستوتہ ان کے پاس اپنی کوئی چیز نہیں ہے اور جو کچھ وہ پیش کرتے ہیں وہ دوسروں کی باتیں ہیں جن کے مادھیم سے وہ پیغمبری کا دعویٰ کرتے ہیں۔
واستو میں وہ اس پرکار کا غلط آروپ لگا کر یہ دعویٰ کرنا چاہتے تھے کہ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم نے اپنے سے پہلے والے لوگوں کی کتابیں پڑھ رکھی ہیں اور اس کارے میں جو لوگ ان کی سہایتا کر رہے ہیں وہ ان کتابوں کی باتیں انہیں پڑھ کر سناتے ہیں اور وہ انہیں لکھ لیتے ہیں تتھا قرآن مجید کے نام پر لوگوں کے سامنے پرستت کر دیتے ہیں۔
جبکہ اس سمے مکے میں پڑھے لکھے لوگوں کی سنکھیا بہت کم تھی اور سبھی جانتے تھے کہ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم نے کسی سے بھی لکھنا پڑھنا نہیں سیکھا تھا اور ساتھ ہی یہودیوں و انیہ آسمانی دھرموں کے انویائیوں سے ان کا کوئی سمپرک نہیں تھا کہ وہ ان کی سہایتا سے قرآن نامک کتاب پرستت کرتے۔ اس کے اترکت قرآن کا کیول کچھ بھاگ پچھلی جاتیوں کی گھٹناؤں پر آدھارت ہے۔ اس ایشوریہ کتاب کا بڑا بھاگ آستھا سمبندھی باتوں، ویوہارک آدیشوں اور ششٹاچارک شکشاؤں پر آدھارت ہے جن میں سے ادھک تر کا پیغمبر اسلام کے سمے کی سنسکرتی یا اس سمے موجود آسمانی کتابوں سے کوئی سمبندھ نہیں تھا۔
اسی لیے ایشور اس غلط آروپ کے اتر میں کہتا ہے کہ قرآن مجید کی آیتیں کسی بھی منشیہ کے وچاروں کا پرینام نہیں ہے بلکہ ان کا سروت ایشوریہ گیان ہے جو نہ کیول دھرتی و آکاشوں کے ودت روپ سے اوگت ہے بلکہ پرکرتی کے رہسیوں، اتیت کی باتوں اور دھرتی و آکاشوں کے بھوشیہ کو بھی جانتا ہے جس سے تم انبھگیہ ہو، اور اس نے اس کے کچھ بھاگ کا ورنن قرآن مجید میں کیا ہے۔ البتہ یدی ویرودھی شتروتا چھوڑ دیں اور سچائی کے سمکش نتمستک ہو جائیں تو وے ایشور کی دیا و کرپا کا پاتر بنیں گے اور ایشور انہیں کشما کر دے گا۔
ان آیتوں سے ہم نے سیکھا کہ قرآن مجید کا سروت ایشور کا اسیم گیان ہے اور اس استتو کی اور سے بھیجا گیا ہے جو سرشتی کے سبھی رہسیوں سے اوگت ہے، اتہ یہ منشی کی رچنا نہیں ہو سکتا۔
توبہ و پرائشچت کا مارگ سبھی کے لیے کھلا ہوا ہے، یہاں تک کہ ان کافروں کے لیے بھی جو قرآن مجید کو کہانی کی کتاب اور پیغمبر کو جھوٹا کہتے ہیں۔
آئیے اب سورہ فرقان کی آیت نمبر 7، 8 اور 9 کی تلاوت سنیں۔
وَقَالُوا مَا لِهَذَا الرَّسُولِ يَأْكُلُ الطَّعَامَ وَيَمْشِي فِي الْأَسْوَاقِ لَوْلَا أُنزِلَ إِلَيْهِ مَلَكٌ فَيَكُونَ مَعَهُ نَذِيرًا أَوْ يُلْقَى إليه كنز أو تكون له جنة يأكل منها وقال الظالمون إن تتبعون إلا رجلا مسحورا انظر كيف ضربوا لك الأمثال فضلوا فلا يستطيعون سبيلا۔
اور انہوں نے کہا کہ یہ کیسا پیغمبر ہے جو کھانا کھاتا ہے اور بازاروں میں چلتا پھرتا ہے، اس کی اور کوئی فرشتہ کیوں نہیں اترا جو اس کے ساتھ رہ کر لوگوں کو ساودھان کرتا، یا اسے کوئی خزانہ پردان نہیں کیا گیا، یا اس کے پاس کوئی باغ کیوں نہیں ہے جس کے پھلوں میں سے یہ کھائے۔ اور اتیاچاریوں نے کہا کہ تم لوگ تو بس ایک ایسے ویکتی کا انوسرن کر رہے ہو جس پر جادو کر دیا گیا ہے۔ ہے پیغمبر، دیکھیے کہ انہوں نے آپ پر کیسی کیسی پھپتیاں کسیں تو وہ بہک گئے ہیں، جس کے پرنام سوروپ اب وہ ستیہ کا کوئی مارگ نہیں پا سکتے۔
پچھلی آیتوں میں کافروں دوارا پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم پر لگائے جانے والے غلط آروپوں کا الیکھ کیا گیا تھا۔ یہ آیتیں ان کی انوچت اپیکشاؤں کا الیکھ کرتے ہوئے کہتی ہیں کہ وہ لوگ پیغمبر سے کہتے تھے کہ یہ بات اچت نہیں ہے کہ جو ویکتی ایشور کی اور سے پیغمبر بنا کر بھیجا گیا ہے اسے سادھارن لوگوں کی بھانتی کھانے کی آوشکتا ہو، یا وہ آہار سمبندھی اپنی آوشکتاؤں کی پورتی کے لیے بازار جائے۔ اسی پرکار اس کے پاس اتنی دھن سمپتی ہونی چاہیے کہ سب کی آنکھیں چکا چوندھ ہو جائیں۔ اس کے اترکت سدیو اس کے ساتھ ایک فرشتہ ہونا چاہیے جسے لوگ دیکھیں اور اس کی بات سویکار کریں۔
کچھ ویرودھی اسی پر بس نہیں کرتے تھے، بلکہ وہ پیغمبر کو ایسا ویکتی بتاتے تھے جس پر جادو ٹونا کر دیا گیا ہو اور وہ سوابھاوک استھتی سے نکل چکا ہو۔ ایشور ان سبھی نرادھار باتوں کے اتر میں کہتا ہے کہ جو لوگ اس پرکار کی ترکھین اپیکشا رکھتے ہیں وہ وستوتا سوئم کو ایشوریہ مارگ درشن سے ونچت کر لیتے ہیں اور پد بھرشٹتا میں باقی رہتے ہیں۔ وہ پیغمبروں کو شاسکوں کے سمان سمجھتے ہیں، جیسا کہ راجہ مہاراجہ بڑے بڑے محلوں میں رہتے ہیں، باغوں کی سیر کرتے ہیں اور سوئم بازار نہیں جاتے تتھا لوگوں کے بیچ نہیں رہتے۔ اسی پرکار ان لوگوں کو اپیکشا ہے کہ پیغمبر بھی انہیں کی بھانتی رہیں گے، جبکہ پیغمبروں کا کام دھن سمپتی ایکترت کرنا یا ستا پراپت کرنا نہیں، بلکہ لوگوں کا مارگ درشن کرنا ہے۔
ان آیتوں سے ہم نے سیکھا کہ دھارمک نیتاؤں کو لوگوں کے بیچ رہنا چاہیے، ان کے پاس آنا جانا چاہیے اور ان سے الگ نہیں ہونا چاہیے تاکہ وہ مارگ درشن کے کاریہ میں سفل ہو سکیں۔
پیغمبروں کے لیے منشیہ ہونا ایک پریپورنتا ہے اور فرشتے پیغمبروں کا کام نہیں کر سکتے۔ آج کل
دوستو کارکرم آج کل میں آپ کا سواگت ہے. محمد مہدی کا سلام سویکار کیجیے. دوستو اتپادن کی وردھی کے لیے سب سے پہلے سمنوت کاروائی کرنے کی ضرورت ہے. سمنوت کاروائی اس لیے ضروری ہے کیونکہ سویدھاؤں چھمتاؤں اور اتپادن پر ان کے پربھاؤ کی سمبھاونا اتپادن کے جیون کو پربھاوت کرنے والے انیہ کارکوں کے تلنا میں ادھک ہے. ویسے تو کارکاری شاخہ اکیلے ہی اتپادن کے وردھی کے لیے پربھاوی اپائے نہیں کر سکتی, لیکن اس چھیتر میں اس کو سفل ہونے کے لیے انی اپکرنوں اور سہیوگ کی آوشکتا ہوتی ہے. بتایا جاتا ہے کہ دیش کی تینوں پالیکاؤں کو بھی اتپاد میں وردھی میں یوگدان دینے والے سب سے مہتوپورن کارکوں میں گنا جاتا ہے. یہ بات بھی صحیح ہے کہ الگ الگ طرح کے کارکوں سے دیش کا آرتھک واتاورن ہمیشہ ہی استھرتا اور انشچتا کا شکار رہا ہے. انہی کارکوں نے کچھ انی کارکوں کے ساتھ مل کر دیش کے بھیتر نویش کرنے اور اتپادن کے کام کے جوکھم کو بڑھا دیا ہے. یہی کارن ہے کہ دیش کی ارتھ ویوستھا کے بارے میں نرڑے لینے اور اس کو لینے والے سموہ کو سب سے پہلے دیش کی ارتھ ویوستھا میں شانتی ایوم استھرتا کو بنائے رکھنے کی ضرورت ہے. اس کام کو بہت ہی ساودھانی سے کیا جانا چاہیے. اس کے لیے وبھن چھیتروں کے ادھیکاریوں کے بیچ عام سہمتی بنانے کے ساتھ ہی آرتھک ایوم مدرا استھرتا کے آنترک کارکوں کو سماپت کرنے کے ادیش سے کڑے سنگھرش کی ضرورت ہے. اس بات سے تو انکار نہیں کیا جا سکتا کہ ایران کے اتپادوں کے سمرتھن میں کئی طرح کی ودیشی بادھائیں پائی جاتی ہیں, کنتو جانکار یہ بتاتے ہیں کہ ایرانی وستوؤں کے سمرتھن میں ادھکانش بادھاؤں اور چنوتیوں کی جڑیں آنترک ہیں. اسی کے ساتھ دیش کے بھیتر بہت سی چھمتائیں بھی پائی جاتی ہیں جن کی اور اسلامی کرانت کے سروچ نیتا نے بارمبار اشارہ کیا ہے. ایسا لگتا ہے کہ ایران میں نرمت وستوؤں کے سمرتھن کی رڑنیت میں سب سے مہتوپورن بندو یہ ہے کہ دیش کے بھیتر پائی جانے والی چھمتاؤں پر پوری طرح سے بھروسہ کیا جانا چاہیے. دوستو یہ بھی ایک واستوکتا ہے کہ ایران کی آنترک وستوؤں کا سمرتھن کرنے کے لیے نکایوں کو سب سے پہلے اتپادن کے مار کی بادھاؤں کو حل کرنا چاہیے اور ساتھ ہی آنترک چھمتاؤں پر بھروسہ کرتے ہوئے ان اتپادوں کی گڑوتا میں سدھار کرنا چاہیے. ان نکایوں کو اس بات کو ضرور دیکھنا چاہیے کہ دیش کے یوواؤں کی یوگتا اور چھمتائیں کیا ہیں اور ان سے کس پرکار سے لابھ اٹھایا جا سکتا ہے. ادھارن سوروپ دیش کے بھیتر پائی جانے والی سمبھاوناؤں کے باوجود کچھ اوسروں پر کچھ پریوجناؤں کو ودیشیوں کے حوالے کیا گیا. جن ودیشی کمپنیوں کو ان پریوجناؤں کو سونپا گیا تھا انہوں نے آرتھک پرتبندھوں اور کچھ دوسرے کارنوں سے ان پریوجناؤں کو ادھورا چھوڑ دیا. ایسے میں ایران میں اتپادن کی پرکریا کو گہرا دھکا لگا اور دیش کو اس کا نقصان بھگتنا پڑا. ان حالات میں ان پر بھروسہ نہیں کیا جا سکتا. اس پرکار کی گھٹناؤں کے پنراورتی کو روکنے کے لیے آنترک چھمتاؤں پر بھروسہ کرنا ہی سب سے اچت وکلپ ہے. دیش کے بھیتر اتپادن کے پہیے کو چالو رکھنے کے لیے ان سمبھاوناؤں کا سمرتھن اتی انیوار کام ہے. یدی ہم یہ چاہتے ہیں کہ دیش کے بھیتر اتپادن کا چکر لگاتار چلتا رہے تو پھر اس کو پریرت کرنے والی شکتی کو آنترک چھمتاؤں پر نربھر ہونا ہی پڑے گا. یہ کام اس لیے بھی بہت ضروری ہے کہ اگر دیش کے بھیرد کوئی بادھا آ جائے یا کوئی باہری چنوتی سامنے آ جائے تو اس حالت میں دیش کا اتپادن چکر استھر نہ ہونے پائے. دوستو دیش کے آرتھک پربندھن کے لیے ایک انیہ پرکار کی سمسیا بھی سامنے آتی رہی ہے جس سے دیش میں اتپادن لائن کو چھتی پہنچی ہے. وہ سمسیا یہ ہے کہ کچھ آرتھک نرڑے لینے والے وہ لوگ رہے ہیں جن کے پاس یا تو آرتھک چھیتر میں وشیشگتا نہیں تھی یا پھر جن کو ورتمان آرتھک वास्तविकताओं का सटीक ज्ञान नहीं था। इस समस्या के समाधान के लिए आर्थिक क्षेत्र में सक्रिय लोगों के साथ संवाद स्थापित करके पहले उनको समस्याओं से अवगत कराया जाए, फिर आर्थिक विशेषज्ञों की सेवाओं से लाभ उठाते हुए काम को आगे बढ़ाया जाए। इसमें एक काम ये भी किया जा सकता है कि सक्रिय लोगों की आर्थिक साक्षरता को बढ़ाते हुए उनको अधिक से अधिक जागरूक बनाया जाए। देश के आर्थिक प्रबंधन को ठीक ढंग से संचालित करने के लिए तीनों पालिकाओं को परस्पर सहयोग के साथ काम करना भी बहुत जरूरी है। उदाहरण के लिए कुछ क्षेत्रों में उत्पादन में वृद्धि के लिए संसद के माध्यम से कानून बनाकर उनको अनुमोदित करने की जरूरत होती है। ऐसा भी हो सकता है कि देश की उत्पादन प्रक्रिया में बाधा डालने वाले तत्वों के विरुद्ध दंडात्मक कार्रवाई की जाए, जिसके लिए न्यायपालिका की सेवाओं की जरूरत पड़ेगी। कभी कभी आर्थिक सहयोग की बहुत जरूरत होती है, जिसकी आपूर्ति सरकार कर सकती है। इसी के साथ सरकार उत्पादन करने वाले कारकों को सुविधाएं प्रदान करती है, वे संसद द्वारा स्वीकृत कानूनों के अनुरूप ही होनी चाहिए। जब तक सरकार की आय का मुख्य स्रोत तेल की आय पर निर्भर रहेगा, उस समय तक देश को कई प्रकार के उतार चढ़ाव का सामना करना पड़ेगा। इसकी वजह यह है कि तेल की आय विदेशी मुद्रा के रूप में मिलती है, जो विदेश से आती है। इसके अतिरिक्त एक अन्य बात यह है कि ये देखा गया है कि लोग तेल से संबंधित अर्थव्यवस्था के निजी व्यवसाय शुरू करने की तुलना में सरकारी रोजगार से जुड़ने के बारे में अधिक विचार करते हैं। इन हालात में उत्पादन में वृद्धि और घरेलू वस्तुओं की गुणवत्ता में सुधार का आभास तक नहीं होता है, इसलिए तेल पर निर्भरता समाप्त करने के प्रयास उत्पादन वृद्धि की सबसे महत्वपूर्ण आवश्यकता है। हालांकि इस काम को एकदम से नहीं बल्कि चरणबद्ध ढंग से किया जाना चाहिए। यहाँ इस बात को समझना बहुत जरूरी है कि इसका अर्थ बिल्कुल ये भी नहीं है कि ईरान के तेल निर्यात में कटौती कर दी जाए। उचित तो ये है कि तेल के निर्यात को मजबूत रखते हुए देश के बजट को तेल की आय पर निर्भर नहीं करना चाहिए। इस हिसाब से तेल की आय का उपयोग केवल वर्तमान मामलों के प्रबंधन के लिए नहीं, बल्कि राष्ट्रीय भंडारण और देश की अर्थव्यवस्था के समर्थन के रूप में किया जाना चाहिए। दोस्तों, जैसा कि आपको ज्ञात है कि वर्तमान अर्थव्यवस्था में तेल को एक मूल स्तंभ के रूप में देखा जाता है। ईरान के निर्यात में तेल को सर्वोपरि स्थान हासिल है। तेल उद्योग के क्षेत्र में ईरान की कई दशकों की उपस्थिति ने यह सिद्ध कर दिया है कि इस क्षेत्र में सफलता इसकी गुणवत्ता के हिसाब से प्रगति और साथ ही अन्य देशों पर निर्भर न रहने से मिलेगी। ऐसी स्थिति में ही तेल उद्योग को एक सशक्त एवं विश्वसनीय सहारे के रूप में देखा जा सकता है। तेल उद्योग में प्रयोग की जाने वाली तकनीक और श्रम बल की दृष्टि से ईरान के पास उल्लेखनीय स्रोत है। ईरान ने इन पर भरोसा करके तेल उद्योग के क्षेत्र में महत्वपूर्ण कदम उठाए हैं। अब वो तेल, गैस और पेट्रोकेमिकल उद्योग के स्वदेशीकरण के लिए बड़ी ही गंभीरता से कदम उठा रहा है। इन सारी बातों के बावजूद ईरानी विशेषज्ञ ये मानते हैं कि देश के बजट को तेल की आय पर पूरी तरह से निर्भर नहीं रहना चाहिए। इस विषय से तो आप भली भांति परिचित होंगे कि निजीकरण देशों के आर्थिक विकास की नीतियों का एक हिस्सा होता है। ईरान की अर्थव्यवस्था के लिए निजीकरण को कोई विकल्प नहीं है, बल्कि ये एक आवश्यकता है। निजीकरण की छत्रछाया में देश कई प्रकार की आर्थिक समस्याओं का समाधान किया जा सकता है। निजी क्षेत्र में सामने आने वाली प्रतिस्पर्धा को देखते हुए देश में बनाई जाने वाली वस्तुओं की गुणवत्ता में सुधार करना बहुत जरूरी हो चुका है। कुछ ऐसे कारक पाए जाते हैं जिनकी वजह से देश का आर्थिक जीवन बहुत अधिक प्रतिस्पर्धी नहीं है। इसका एक कारण सरकारी हस्तक्षेप और सरकार द्वारा कुछ आर्थिक क्षेत्रों को दिया जाने वाला आवंटन भी शामिल है। इस प्रकार के वातावरण में उत्पादक बहुत अधिक प्रगति नहीं कर पाता है। इन हालात में सरकार को चाहिए कि वो ठोस आर्थिक नीतियां बनाते हुए देश के संसाधनों के आवंटन को बहुत ही सावधानीपूर्ण ढंग से बांटे ताकि उत्पादन के क्षेत्र में उल्लेखनीय वृद्धि हो। इस बारे में एक बात ये भी है कि देश के भीतर पैदा होने वाली कुछ गैर आवश्यक वस्तुओं को आयात करने में जितनी मुद्रा का प्रयोग किया जाता है उसको छोटी छोटी कंपनियों को आवंटित किया जाए ताकि उनकी तरलता की समस्या का समाधान किया जा सके। जब देश में आर्थिक प्रतिस्पर्धा मजबूत होगी तो निजी क्षेत्र की सक्रियता को बढ़ावा मिलेगा। इसी के साथ देश के भीतर जो चीजें पैदा की जा रही हैं उनकी गुणवत्ता में उल्लेखनीय सुधार होगा। जब मात्रा के साथ ही उत्पादन की गुणवत्ता में सुधार होगा तभी आर्थिक विकास को हासिल किया जा सकता है। तो दोस्तों, आज के कार्यक्रम का समय यहीं पर समाप्त होता है। अनुमति दें, खुदा हाफिज।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोता, आपने सुना कार्यक्रम आज कल, और इसी के साथ हमारी ये सभा यहीं पर संपन्न होती है। तो अगली मुलाकात तक अहमद अब्बास और अन्य साथियों को अनुमति दीजिए। खुदा हाफिज।
بسم الله الرحمن الرحیم یہ تہران ہے اسلامی جمہوریہ ایران کی آواز۔